को बिल तिरने हो, ई सेवा डाउनलोड जमे हो, बत्ती को बिल तिरने हो, लाइन में बस्नु परेन परेन, झन्झट गर्नु परेन परेन, घरमै बसी बसी बत्ती को बिल तिरने हो।
आफ्नो मोबाइलमा ई सेवा डाउनलोड गर्नुहोस्, फन्ड लोड गरेर घरैबाट बत्तीको महसुल तिर्नुहोस्।
जमाना कहाँबाट कहाँ पुगिसक्यो।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक महसुल संकलन ई सेवा।
हिमाल पहाड तराई जोड्छौ सबैलाई, समाचारमा छिटो छौ मनोरञ्जन माघे, हर बिहानी हर साझा सँगै सँगै तपाई हामी
आहा रेडियो भेरी एफएम, आहा रेडियो भेरी एफएम, लै लै रेडियो भेरी एफएम,
रेडियो भेरी एफएम 98.6 हरेबाट, 102.7 वीरेन्द्रनगर सुर्खेतबाट।
यथार्थता, वैचारिकता, वैज्ञानिक चिन्तन, कायापलट कल्पना शक्ति, भाव बिम्ब, रसरूप अलङ्कार आदिबाट सुशोभित साहित्यिक सिर्जनाको आवाजार्थ रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np शुभयात्रा एप्स र हाम्रो पात्र एप्सबाट बिहानी प्रहरमा 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म प्रसारण हुने सिर्जनाका डुबहरू कार्यक्रमको तर्फबाट पारिपत्ति सुरेश आचार्य हर्रेबाट विनोद ओलीसँगै विद्यानिर्दोष पहाडीको साहित्य जदौ। सिर्जनाका डुबहरूको बसाएमा हामी साहित्यका विविध विधाहरूलाई उठाउने गर्छौँ। पहिलो खण्डमा कथा लघुकथा, दोस्रो खण्डमा कविता गजल र तेस्रो खण्डमा मुक्तक हाइकु लगायतका लघु विधाहरू पस्किने गर्छौँ। आजको बसाएमा पनि हामीले निकै मिठा साहित्यिक सिर्जनाहरू लिएर उपस्थित भइसकेका छौँ र तपाईँका लागि यताबाट निकै मिठा विविध साहित्यिक सिर्जनाहरू उठाउनेछौँ। तपाईँले पनि मिठो मानेर सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास मनभर यताबाट सङ्घालिरहेका छौँ। यसै क्रममा आजको पहिलो कथा उठाउँदैछु म, कथाकार पुण्य खरेलको कथा खुसीको दिन यसरी सुरु हुन्छ। हत, यस्तो कोठामा पनि बस्ने हो? भर्खर गाउँबाट आएकाले तिमीलाई त थाहा नै छैन, त्यो गङ्गेलाई यादै नभएको यस्तो ठाउँमा गुजारा चल्छ? उहाँ सर्नु, मैले खोजिदिएको छु डेरा। अम्बिकाले पनि सोचिन्, ठिकै होला, यहाँ साँगुरो छ, अलिक फराक ठाउँ पाएको भए राम्रो हुने थियो। तर बोल्न भने सकिनन्। हाकिमको उपस्थितिमा उनी पुरै जेठाजुको सामु परेझै हुन्थिन्। उनी हाकिमबाट पन्छिन खोज्थिन्, तर उनी जता लुके पनि हाकिम चाहिँ उनी भए छेउ नै आउँथ्यो र एक थुक न एक थुक अर्थी उपदेश गर्थ्यो। आफ्नो श्रीमानको अनुपस्थितिमा पराया लोग्नेको उपस्थितिले उनको सास थुन्थ्यो। सास फेर्न घरि उनी बाहिर जान्थिन्, घरिभित्र। अर्को दिन पनि आएर भन्यो, लु मैले डेराको कुराकानी गरिदिएको छु, आजै सर्म, चर्पी पनि सजिलो छ, पानी पनि नजिकै छ, अफिस नजिक पर्छ, भरे नै सर्नु। खोइ गङ्गे, भरे गङ्गे आएपछि म कहाँ पठाउनु, म त्यसलाई सरी हाल भन्छु। उनी एक शब्द बोलेनन्। सुरु सुरुमा उसले भलै चिताएको जस्तो लागे पनि अहिले दिक्क लाग्न थालिसकेको थियो। चिया खान माग्ने न्युमा घरिउ भान्सा कोठाभित्रै पस्थ्यो। उनले अप्ठ्यारो लागेर बाहिर निस्कँदा पछि पछि बाहिरै निस्किन्थ्यो। यस्तो चालाले उनलाई हैरान पारेको थियो। अझै आज त उसले मुखैले भन्यो, मलाई त नारी जातिप्रति खुब श्रद्धा लाग्छ, आफ्नै जस्तो लाग्छ, दुःख गरेको देख्दा नमिठो लाग्छ, छिटो पर सर्नु, मलाई केही मद्दत गर्न नजिक होस्। उनका पेटमा छेपारो त पसेकै थियो, तर हाकिमले गङ्गेलाई विवश पारेछ। शुक्रबार बिहानै पिउनले भाँडाकुँडा लुगाफाटो ओसार्यो, लोग्नेले सुटकेस झोलातोला झुन्ड्यायो। अम्बिकाले पनि छोरीलाई काखीमा च्यापिन् र छोरालाई डोराएर हाकिमले भनेकै डेरातिर लुरु लुरु गइन्। एक हप्ताभित्रमा हाकिम उनका कोठा 14 चोटि आयो। सकभर गङ्गे नभएकै मौका पारेर आयो। अम्बिकाले त्यस हाकिमको करतुत थोर बहुत बुझिन्, त्यसैले आफ्नो थैलीको मुख बलियो गर्न अर्कालाई चोर नलगाउने ठानिन्। तैपनि बेलुका आफ्नो श्रीमानसँग मुख खोलिन्। तपाईँको पो हाकिम हो, मेरो को हो र त्यो? फेरि आएर त्यस्तै कुरा बोलेछ भने म चाहिँ सहन्न है, मैले भनिदिएकी छु। हेर, घरबाट आउँदा पनि अनेकन विवाद र झगडा पर्यो, भाइले पनि औँला ठड्यायो, बुवा आमाले पनि तिमीलाई लिएर हिँड्दा छोरै होइन जत्तिकै गरे। अलिक सोच्नुपर्छ। के सोच्नु, म त सोझा बाबुआमाकै कुरा सुने कि छोरो गरिबिनी खाएकी मान्छे, आफ्नो जिउ ज्यान भन्दा प्यारो त केही हुँदैन। मैले त आफ्नो ज्यान तपाईँले सुम्पिएको ठानेकी छु, त्यति हो। तर नाथे खरदारको जागिर हाकिमसँग टेक गरेर कसरी सकिन्छ र? कति कुरा सहनु पनि पर्छ। जागिर गइयो भने कसरी फर्किनु फेरि भोलि त्यही घरतिर? फेरि भोलि नै सरुवा गऱ्यो भने पनि कता हाँडा चिन्डा बोकेर हिँड्नु, कति शत्रु कति मित्रु। के नामर त कुरा गर्या, त्यही तपाईँको हाकिमका कुरा मान्नु, त्यसलाई सुमसुम्याउनु भनेको तपाईँले? तपाईँका जागिरका लागि मैले डडट के? मलाई चाहिँ भोलि नै बिदा दिनुहोस्, म यो सहन्न, एक सहन्न, दुई सहन्न, तिन सहन्न। कस्तो न्यू खोज्ने कुरा गरे कि नि फेरि? तिम्रो इज्जतको ख्याल मलाई चाहिँ छैन भन्ने बुझ्यौ कि क्या हो? म आफै तिमीलाई त्यस्तो, तिमीले के शङ्का गरे कि? दुई दुईवटा छोराछोरी भए, अझै हाम्रो चिनजान हुन बाँकी नै छ र, अलिकति त पुर्खाको रगत छ नि दुब्ला पाखुरामा। तर ससाना कुरामा जोगिएर आफू पनि जोगियौँ र जागिर पनि जोगाउँ भन्नेसम्म कुरा गरेको नि। गङ्गे अफिस गयो। आज शुक्रबारको दिन 3 बजे नै फर्किन्छ भनेर अम्बिकाले फर्किन्। छोरालाई बोर्डिङ पठाएकी छिन्। जागिरे सभ्यताले छोरालाई बोर्डिङ पठाउने भएन उनी पनि। साना नानी निदा आएको छ, मनमा हाकिमको भूत हटाउनै सक्दिनन्। उनले कति कोसिस गरिन् त्यो भूतलाई रक्षानमा फ्याँक्ने, तर जति कोसिस गरे पनि त्यो भूतले आफ्नै छाया चाहिँ पछ्याएको छ। 12 बज्न पाएकै थिएन, हाकिम त फेरि सिँढी उक्लिँदैछ। लुग्नेको जागिर बचाउन उनले रिसको साँपलाई अलिकति दुध खुवाएर फुल्याइन्, अलिक मत्थर पारिन्। हाकिम सरासरको कोठामा पस्यो। उनी जुरुक्क उठिन् र ठाउँ सरिन्। हाकिम आएर बिछौनेमा बस्यो। आँखा र चालढाल र उसको साह्रै राम्रो थिएन। उनले धेरै पत्नले धैर्य थामिन्। हाकिमले भन्यो, किन रातो रातो मुख पारेको? एक गिलास चिया दिन पनि यस्तो महँगो? पैसा छैन भने लु। उसले एउटा हात्तीको नक्सा भएको नोट अम्बिकापट्टि लम्कायो। राख्नुहोस् तपाईँको पैसा, चियासम्म खुवाउन चाहिँ जागिर नभए पनि सक्छौँ, अलिअलि त हिङ बाँधेकै टालो हौँ हामी पनि, भन्दै अम्बिका भान्सा कोठातिर लागिन्। हाकिम पनि भान्सा कोठातिरै पस्यो। त्यति बेला नै बाहिर कोही बोलेकोले बाहिर निस्कियो। फेरि एकैछिन भित्रै बस्यो। उसले अम्बिकालाई भन्यो, अम्बिका, तिमीलाई केही आपत्ति भयो मलाई भन्नु, तर म आउँदा मुख चाहिँ नबिगार्नु है। मन पर्दैन भने म आउँदिनँ, तर मलाई चाहिँ घरको सम्झना आइरहन्छ, श्रीमतीको घरको न्यास्रो मेटाउन आइरहन मन लाग्छ। मेरी श्रीमती पनि तिमी जस्तै अनुहार रिसाएको जस्तो गरे पनि भित्रकी चाहिँ दयालु दारा किटिन अम्बिकाले। अम्बिका म एउटा कुरा भन्छु ल, भोलि बिहान म आउँछु 8-9 बजेभित्र, तिमीसँग प्राइभेट कुरा छ, बरु म तिमीलाई राम्रो सुहाउने सारी भए पनि किनिदिउँला, हो कि? गङ्गेलाई त्यति बेला तरकारी किन्न हात पठाउनु ल, तिमीलाई पनि म मद्दत गर्छु, तिमीले मलाई पनि मद्दत गर ल। अम्बिकाले यो पनि खफिन्। हाकिम गयो, अम्बिका मानव चण्डी बनिन्। गङ्गे आउनासाथ झगडा हुनु पर्यो, गङ्गे आउनासाथ झगडा हुनै पर्यो, गङ्गेको सल्लाहले नै आएको हो कि त्यो भन्ने शङ्का पनि उनको मनमा उठ्यो। स्वास्नी हामी कहाँ पठाएर प्रमोसन गराउँछन् अरे, केही कर्मचारीहरू भन्ने कुरा पनि सुनेकी थिइन्। उनलाई उखरमाउलो थियो, हिजोका गङ्गेका निम्जा कुराले पनि उनलाई बढी इख्यायो। गङ्गे आउन्जेल धैर्यसाथ पर्खिन् पनि उनलाई कठिन भयो। ढिलो ढिलो गरेर भए पनि प्रतीक्षित समय आयो। थकित अनुहार लाएर गङ्गे आयो। दन्ते कथामा श्रृङ्गारको न्युमा जङ्गिने शिशिर बसन्तकी सौतेनी आमा झैँ अम्बिका पनि आगो भएकी थिइन्। हाकिमलाई यता पठाएर के जाँच गर्न लाग्नु भएको थियो तपाईँ? तपाईँलाई मेरो दाममा बढुवा चाहिएको हो? तिमीले भन्न खोजेको चाहिँ के हो? छिचोलेर भन न, खानासाना बनाउन ओर्न मद्दत होला भनेको त के को न्यू मात्र छिक्छौ, आइपुग्नु पाएकै छैन। के नबुझेको जस्तो गरे अनि? त्यो तपाईँको साँडे छ नि साँडे, त्यसलाई अन्तै पठाउनु नि, अन्त ठाउँ पाइएन। हाम्रो हाकिम यता आउनुभएको थियो, फर्स्ट भन न, त्यो आज पनि यता आएको थियो भने म अहिले गएर त्यसलाई 2 टुक्रा पार्छु। त्यो स्यास्याले कसकसका छोरीलाई जागिर खुवाउने भनेर दुनियाँका छोरी बिगाएर कस्तो बेजेती भन त, आज आएको थियो त्यो यता गएर सिरानीमा राखेको उसको सिरुपाते खुकुरे झिक्छ र दाबबाट निकाल्छ। अम्बिका उसलाई समाउँछे, भइगयो अहिले कतै जानु पर्दैन, त्यो तुजुक पनि देखाउनु पर्दैन, नारीमा ताकत छ भने देखाउनु, त्यो भोलि यही आउँछ, भोलि बिहान आउँछु भनेको छ। कस्तो रन्डो, आफ्ना मुनिका कर्मचारीका डेरा डेरा धाउने, लोग्ने मान्छे नभएका बेलामा बिस्तरा भान्साकोठामा आफ्नै घर जहान चाहिँ पस्छ। सक्नुहुन्छ भने मलाई मद्दत गर्नु, नत्र भने भोलि बिहान म एक्लै त्यसलाई ठिक गर्छु। भोलिपल्ट 9 बज्न पाएकै थिएन, हाकिमको हात च्याट्टै छिनाएको छ अरे। अम्बिका भन्ने उसकै कार्यालयको खरदारकी स्वास्नीले खुकुरी छिनाएन अरे त्यस राँगालाई, बल्ल मद्रका फेला परेछ त्यो राँगो। यो हल्ला सियालको हुइँ भएर क्षणभरमै त्यो सानो सहरभित्र फैलियो, मानौ कुनै हल्लाको आँधी आएको हो। हाटको दिन परेकाले पनि हल्लालाई मल लाग्यो। कसैले डाक्नु बोलाउनु परेन, आइमाईहरूको छिचोली नसक्नु भिड जम्मा भइहाल्यो चोकमा। अम्बिकालाई पुलिसले पक्रेको छ अरे भन्ने हल्लाले त आइमाईहरूले स्वयंलाई हाँकै दिए जस्तै भयो। त्यति ठुलो र फराक ठाउँ त होइन त्यो, तर पनि हाट जानेले हाट बिर्से, किनमेल छाडे, भान्सामा हुनेले डाडु पनि थन्क्याए, मेलापातमा माया मारे, डढोस् तरकारी र उम्लियोस् दुध, चुल्हाहरू निर्जन भए, चोक अपवाद भयो, हेर्दा हेर्दै महिलाहरूको जुलुस सुरु भयो। यस्तो लाग्थ्यो मानव अन्याय र पापले गाग्रो भरिएको थियो, पापले बल्ल धुरीबाट साइरन बजाएको थाहा हुँदै थियो। अघिल्ला दिनसम्म त त्यस हाकिमको मनपरीको विरुद्ध पोल्टामा आगो बोकेकाहरू आज त्यो आगो ओखल्न आफू त्यो आगो निकाल्न भरमगदुर लागेका थिए। महिलाहरूले जुलुस प्रहरी कार्यालयतिर लाग्यो। प्रहरीका हाकिमहरूलाई पुरुषहरूको दबाब छेक्न सजिलो हुन्थ्यो, महिलाहरूको छेक्न गाह्रो भयो। हाकिम महँगो अपराधमा परे, म काठमाडौँ सिडियो भएको भए त्यस आन्दोलनमा भोटिदिने थिएँ 3-4 हजार साले आन्दोलनकारीहरूलाई, अनि आफै आन्दोलन तैँ चुप मै चुप भन्ने हाकिमले हात काटी मागेर पनि छुटकारा नपाउने छाँट देखियो। उसका गोलीहरू कुना कुना पसे, गोलीहरूलाई पनि नैतिक बल चाहिन्छ कि झैँ देखियो। ब्यान्डेज गरेका हातसँग हाकिमलाई कालो मुसो र जुत्ताको मालामा बजार परिक्रमा गराए महिलाहरूले। अर्कातिर अम्बिकालाई अबिर र माला जय जयकार गरियो, धेरै पुरुषहरूले पनि सहयोग गरे, तर पनि जुन अभूतपूर्व कार्य थियो त्यो नारी इज्जतको प्रमोसन थियो। 2 अस्मिताको मूल्यमा भौतिक सुख किन्न पल्केका नैतिकताका हत्यारा महिलाहरू दुला पसे, मोसो उनीहरूलाई पनि घस्नुपर्छ भन्ने आवाज पनि ठुलै थियो, तर भागेर दैलो ठोकेर उनीहरू योपल्ट जोगिए। हाकिमलाई भिडबाट छुट्याएर प्रहरीले सुरक्षा गर्यो। गङ्गा र अम्बिका डेरामा पुगे। अर्को दिन हिजो र आजको 2 समयको बिचमा आएको आश्चर्यचकित भिन्नताले गङ्गा र अम्बिकालाई असन्तुलित बनाएको थियो। ती दुईमा भएको त्यो घटनाभन्दा अगाडिका शङ्कायुक्त विवादयुक्त स्थिति पखालिएको थियो। अम्बिका प्रसन्न थिए, गङ्गा किङ कर्तव्य विमूढ थियो, जागिरको सिङ्गौरीमा धुल्या लागेकै हो कि त भन्ने आशंका ऊ अँध्यारो थियो। भोलिप्रति शङ्काग्रस्त देखिन्थ्यो, तर अम्बिका विपरीत ध्रुवमा थिए, ढुक्क थिए। किन अँध्यारो हुनुभएको तपाईँ? यत्रा मानिसहरूले सेवासी दिए, तपाईँलाई चाहिने कुरा त्यही सेवासी होइन? अम्बिकाले कुरा उठाए। सेवासीले तिम्रो नाङ्गो आङ ढाक्छ र छोराको बोडिङ चल्ला र जागिर रहन्छ कि ठेगान खोइ बेथा बोल्यो गङ्गा। मेरो आङ त अब नाङ्गो हुँदैन, लुगाले मात्र ढाक्छ र मान्छेको नाङ्गो पनि। त्यस किचकले मलाई मलमलका लुगामा पनि नाङ्गो पार्ने प्रयत्न गरेको थियो तर सकेन। कोही कोही मान्छे मूल्यवान लुगा लाए पनि नाङ्गै हुन्छन्, कोही बिना लुगा फाटो पनि जरझुट्ट हुन्छन्। सुत्राउनु पर्दैन तपाईँले रत्तीभर पनि। म भए लु हेरौँ कसरी जान्छ तपाईँको जागिर। त्यसमाथि भएन जागिरै नभए पनि हाम्रा पिता पुर्खाले राम्ररी निर्वाह गरेकै हुन्ने। सावित्री जस्तै देखियो अम्बिका। उसले अझै भनी, मलाई त आजसम्म यस्तो रमाइलो दिन आएकै थिएन। मलाई कसैले सबैभन्दा खुसीको दिनको बारेमा सोधेमा यही दिन सबैभन्दा खुसीको दिन भन्नेछु। लङ्गडो ठानेकी थिएँ मैले आइमाईलाई, तर मलाई थाहा भयो हामी पनि सक्ता रहेछौँ अन्यायको विरुद्धमा लडाइँ गर्न। इज्जतका निम्ति लडाइँमा उत्रिने मान्छेको भिड देखेर म त अत्यन्त खुसी भएको छु। सिर्जनाका डुबहरूको बसाएमा हामी तपाईँको छेउमा तपाईँको समयमा पुर्ने खरेलको कथा खुसीको दिन यति बेला हामीले राख्यौँ। यति बेला हामी छोटो मिठो बिसौनीमा जान्छौँ, त्यसपछि तपाईँसँग जोडिन आउनेछौँ। हामीसँगै रहनुहोला।
लाइनै बस्नु परेन
परेन,
झन्झट गर्नु परेन
परेन,
घरमै बसी बसी बत्तीको बिल तिर्ने हो।
आफ्नो मोबाइलमा ई सेवा डाउनलोड गर्नुहोस्, फन्ड लोड गरेर घरैबाट बत्तीको महसुल तिर्नुहोस्।
जमाना कहाँबाट कहाँ पुगिसक्यो।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक महसुल संकलन ई सेवा।
रेडियो भेरी एफएम।
हिमाल पहाड तरा एकैसाथ गुन्जाने सबैको मन छुने रेडियो भेरी एफएम 98.3 छ र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np शुभयात्रा एप्स हाम्रो पात्र एप्सबाट हामी तपाईँसँग छौँ, तपाईँको समीपमा छौँ र यताबाट निकै मिठा साहित्यिक सिर्जनाहरूमा आवाज मिसाइरहेका छौँ। तपाईँले पनि मिठो मानेर सुन्दै हुनुहुन्छ भन्ने विश्वास यताबाट मनभरि सँगाल्दै कार्यक्रमको दोस्रो खण्डमा प्रवेश गरेको तपाईँलाई जानकारी गराउँदै म यति बेला कविता उठाउँदैछु। कवि अशेष मल्लको कविता मुक्तिको कल्पना यसरी सुरु हुन्छ। चराका पखेटा काटिदिनुस् र भन्नुस् जा उडाकाशमा, हो चराका पखेटा काटिदिनुस् र भन्नुस् जा उड आकाशमा, र भन्नुस् त स्वतन्त्र छस् बादलसँग बादल भएर उड्न आकाशमा चराका प्वाखहरू उखेलिदिनुस्। हो चराका प्वाखहरू उखेलिदिनुस् र भन्नुस् तेरो छातीमा कहिल्यै हिर्काउने छैन धुनका बाँडहरू, र कहिल्यै शिकार गर्ने छैन एकान्तमा चराका पखेटा काटिदिनुस्। हो चराका पखेटा काटिदिनुस् र कल्पना गर्नुस् मुक्त आकाशमा आकाशिँदै उडेका स्वतन्त्र उडानहरू, चराका प्वाखहरू उखेलिदिनुस् र गर्नुस् कल्पना मुक्तिको। हो चराका प्वाखहरू उखेलिदिनुस् र गर्नुस् कल्पना मुक्तिको। अशेष मल्लको कविता मुक्तिको कल्पना हामीले त्यति बेला राख्यौँ सिर्जनाका डोभहरूको बसाएमा। अब कवि सन्जु बजगाईको कविता प्रियोक्ति यसरी सुरु हुन्छ। मेरा नारी सुलभ शिष्टिताका हार्दिक समावेशले तिमी सुरम्य नभएका पनि हुन सक्छौ। हो, मेरा नारी सुलभ शिष्टताका हार्दिक समावेशले तिमी सुरम्य नभएका पनि हुन सक्छौ। तैपनि यदि मेरा प्रीत प्रतीकहरूप्रति साँच्चै तिमी कुनै पूर्वाग्रह नलिए म सायद अतिरञ्जनाको दोषी नहुन पनि सक्छु। हो, मेरा नारी सुलभ शिष्टताका हार्दिक समावेशले तिमी सुरम्य नभएका पनि हुन सक्छौ। तैपनि यदि मेरा प्रीत प्रतीकहरूप्रति साँच्चै तिमीले कुनै पूर्वाग्रह नलिए म सायद अतिरञ्जनाको दोषी नहुन पनि सक्छु। पढाएका सम्पूर्ण पलहरू सौम्य शील र शालीन हुन्छन्। त्यसैले त प्रेम प्राप्तिमा नभएर त्यागमा प्रतीत र पल्लवित हुने गर्छ। हो, पढ्नेका सम्पूर्ण पलहरू सौम्यशील र शालीन हुन्छन्। त्यसैले त प्रेम प्राप्तिमा नभएर त्यागमा प्रतीत र पल्लवित हुने गर्छ। मुटुको साँगुरो सीमा नागेर प्रेम प्रीतका लहरहरू उम्रनु पर्छ स्नेहले हाम्रा आफ्नै छातीबाट। अन्यथा मेरा आदर्श कान्ता बन्ने ध्येयहरूमा मैले एकहोरो अलाप्नु व्यर्थ हुनेछ। तिम्रा शाब्दिक भावहरूले उच्च उच्च हिमश्रृङ्खलाका प्रेरणा झैँ मेरा मानस पटललाई सुन्दर स्पर्श गर्न सकोस्। मेरो अन्तर चाहना सम्झे यति मात्र हो। जीवनका अनेकौँ याम र छेडहरू छोएर बग्नु छ कतै सिर्जनाका पर्श पीडाका समयमा शाश्वत सत्य बिर्सिदा। हो, कतै सिर्जनाका पर्सव पीडाका समयमा शाश्वत सत्य बिर्सिँदा सिर्जित तत्त्व काल्पनिक उडान मात्र हुन्छ कि? आखिर प्रेम उम्लन्छ एउटै मुटु मध्येबाट। हो, आखिर प्रेम उम्लन्छ एउटै मुटु मध्येबाट अनि उर्लदै अर्को मुटुलाई ढाकिदिन्छ। तिमी विचार र विश्लेषण त गर प्रेमको अथाह अमूर्तता। हो, तिमी विचार र विश्लेषण त गर प्रेमको अथाह अमूर्तता। कुनै व्याख्यामा कदापि अटाउँदैन वियोगका वचनमा अभिव्यञ्जनाले कहिलेकाहीँ छाती चस्स चस्काउँदा पनि हाम्रा पढ्ने अनुभूतिका सुकोमल उद्धारहरू एकपटक स्वस्फूर्त प्रस्फुरित भइदिँदा दुखेका घाउहरू छिट्टै शान्त हुने गर्छन्। केवल दुवैले समर्पणको धुरी छुन सक्नुपर्छ। कविमन सन्जु बजगाईको कविता प्रियोक्ति हामीले त्यो बेला राख्यौँ। सिर्जनाका डुबहरूको बसायमा हामी तपाईँसँग छौँ, तपाईँको समीपमा छौँ। तपाईँले मिठो मानेर सुनेर साथ दिइरहनु भएको छ भन्ने विश्वास यताबाट मनभरिसँग हालिरहेका छौँ। यसै क्रममा म अर्को कविता उठाउँदैछु। कविमन प्रज्ञा ढुङ्गानाको कविता भारी यसरी सुरु हुन्छ। आमा हिजो पनि रुन्थिन् सासु रिजाउन नसकेर, आमा आज पनि रुन्छिन् बुहारी फकाउन नसकेर। हो, आमा हिजो पनि रुन्थिन् सासु रिजाउन नसकेर, आमा आज पनि रुन्छिन् बुहारी फकाउन नसकेर। भोलि त झन् खै के भक्कानिन्छिन् त्यसै सम्हालिन नसकेर। छ दशक बित्यो यसै सुसाएको। हो, छ दशक बित्यो यसै सुसाएको। अब त सुस्ताउन पाउँछु कि बाबु? जवाफ रेडी छ लौरो बन्नुपर्ने छोराको, जवाफ रेडी छ छाता बन्नुपर्ने बुहारीको। कसले के गर्नु भन्या छ त? उत्तर छैन उनीसँग। छ दशक बित्यो यसै सुसाएको, अब सुस्ताउन पाउँछु कि बाबु? जवाफ रेडी छ लौरो बन्नुपर्ने छोराको, जवाफ रेडी छ छाता बन्नुपर्ने बुहारीको। कसैले के गर्नु भन्या छ त? उत्तर छैन उनीसँग। हुन पनि हो। हुन पनि हो उनैलाई पिर्छ, घर फोहोर भएको उनैलाई पिर्छ, तरकारीको भाउ बढेको उनैलाई पिर्छ, करेसाको फुल ओइलाएको उनैलाई चाहिएको छ सम्बन्ध, उनैलाई चाहिएको छ समाज, उनैलाई चाहिएको छ संस्कार। हो धरती बन्न सिकेकी र सिकाएकी उनलाई साँच्चै थाहा छैन, फेमिनिस्ट नाराहरू साँच्चै थाहा छैन, मन्दिर जस्तो घरमा पनि क्रान्ति हुन्छ भन्ने साँच्चै थाहा छैन, भातका सीता गनेर खानेका माई बढी चोइसका अवधारणा र त निहत्ता घुर्की सहन्छन् एक पन्यु भात धेरै पस्किदिएको न्युमा, निहत्ता घुर्की सहन्छन् बिहानै भजन गाएर बिउझाको न्युमा, औँलामा गन्न पुग्छ होला। हो औँलामा गन्न पुग्छ होला, आफैले चुलो नबाली खाएका छाकहरू औँलामा गन्न पुग्छ होला, आफ्नै लागि बिताएका साँझहरू अहिलेसम्म बाँचेको जिन्दगीले गधा बन्न सिकायो सायद, र त रहर गर्दैछिन् उठ्नै नसक्ने भारी बोक्न, त्यही भारीले थिचेर पूर्ण विराम नलागोस् जिन्दगी, अचेल मन पनि उनै आमाको भारी जस्तै गरौँ हुन्छ। हो अचेल मन पनि उनै आमाको भारी जस्तै गरौँ हुन्छ। कविमन प्रज्ञा ढुङ्गानाको कविता भारी यति बेला हामीले उठायौँ। सिर्जनाका डोपहरूको व्यवसायमा हामी छौँ तपाईँसँग, तपाईँको छेउमा समीपमा। यति बेला अब कवितालाई यहीँ रोक्दै गजल उठाउने जमर्को गर्दैछौँ हामी। गजलका लागि हिमाल ओली पृथक मान्छेको गजल अबको पालोमा। सुन कानहरूले र हेर आँखाहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, सुन कानहरूले र हेर आँखाहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, आफन्तहरू तानेर पछार्न तयार छन्, आफन्तहरू तानेर पछार्न तयार छन्, शिखर चुम्न खोजेछन् कुर्कुच्चाहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, दोषी निडर भो र निर्दोष बदनाम भो, दोषी निडर भो र निर्दोष बदनाम भो, कानुनलाई खेलाउँछन् चमेराहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, भूमि बेचेर खाए नदी नै बेचेर खाए, भूमि बेचेर खाए नदी नै बेचेर खाए, अब के दाउ हेर्दैछन् भ्यागुताहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, ए दुनियाँ भनिदे म कसको विश्वास गरौँ, ए दुनियाँ भनिदे म कसको विश्वास गरौँ, छोरीको नै वस्त्र हर्न थाले बाबाहरूले मलाई बचाऊ भन्दैछन् डाँडाहरूले, सुन कानहरूले र हेर आँखाहरूले। हिमाल ओली पृथक मान्छेको गजल हामीले यति बेला उठायौँ। हामी यति बेला छोटो मिठो बिसौनीमा जान्छौँ, त्यसपछि तपाईँसँग जोडिन आउनेछौँ, हामीसँगै रहनुहोला।
लाइनमै बस्नु परेन परेन, झन्झटै गर्नु परेन परेन, घरमै बसी बसी बत्तीको बिल तिर्ने हो।
आफ्नो मोबाइलमा ई सेवा डाउनलोड गर्नुहोस्, फन्ड लोड गरेर घरैबाट बत्तीको महसुल तिर्नुहोस्।
जमाना कहाँबाट कहाँ पुगिसक्यो।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक महसुल संकलन ई सेवा।
रेडियो भेरी एफएम।
हिमाल पहाड तराएकै साथ गुन्जने सबैको मन छुने रेडियो भेरिएफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.np शुभयात्रा एप्स हाम्रो पात्र एप्सबाट हामी यति बेला तपाईँसँग तपाईँको छेउमा तपाईँको समीपमा कार्यक्रम सिर्जनाका डुबहरू लिएर उपस्थित छौँ। पारिपट्टि सुरेश आचार्य, हरेबाट विनोद ओली, आवाजमा विद्या निर्दोष पहाडी तपाईँसँग तपाईँको छेउमा छौँ यी सेवा सँगसँगै हामी। र यति बेला अब हामी अन्तिम खण्डमा प्रवेश गरेको तपाईँलाई जानकारी गराउँदै म मुक्तक उठाउँदैछु। अनुपमा कराराका दुईवटा मुक्तक अबको पालोमा। पलासमा पनि जसले सुवास छर्न सक्छ, उदासीमा पनि जसले रङ भर्न सक्छ, ऊ महान हो पुजिनेछ सधैँ सधैँ, जसले दुश्मनलाई पनि माफ गर्न सक्छ। पलासमा पनि जसले सुवास छर्न सक्छ, उदासीमा पनि जसले रङ भर्न सक्छ, ऊ महान हो पुजिनेछ सधैँ सधैँ, जसले दुश्मनलाई पनि माफ गर्न सक्छ। दोस्रो मुक्तक। कति मायाले सजाएको घर पनि जब उदास देखेँ, रमझममा रमाएको सहर पनि जब उदास देखेँ, सम्झौता गरिहालेँ जिन्दगीसँग मैले पनि, पिपलसँगै भएको बर पनि जब उदास देखेँ। कति मायाले सजाएको घर पनि जब उदास देखेँ, रमझममा रमाएको सहर पनि जब उदास देखेँ, सम्झौता गरिहालेँ जिन्दगीसँग मैले पनि, पिपलसँगै रहेको बर जब उदास देखेँ। अनुपमा कराराका दुईवटा मुक्तकपछि म हाइकुकार विकिरणका दुईवटा हाइकु उठाउँछु अबको पालोमा। चन्द्र र सूर्य अद्वितीय आकार देशको झण्डा। चन्द्र र सूर्य अद्वितीय आकार देशको झण्डा। चन्द्र र सूर्य अद्वितीय आकार देशको झण्डा। दोस्रो हाइकु। जात जातीय संस्कृति वेशभूषा सुनौला चाड। जात जातीय संस्कृति वेशभूषा सुनौला चाड। जात जातीय संस्कृति वेशभूषा सुनौला चाड। विकिरणका दुईवटा हाइकुपछि घनश्याम राणा ऋतुद्वारा रचित दुईवटा गेडी अबको पालोमा। दुःख गरे पुर्खाले ठाडो शिर उचाली, मेची कालीसम्ममा रम्न पायौँ नेपाली एकता। दुःख गरे पुर्खाले ठाडो शिर उचाली, मेची कालीसम्ममा रम्न पायौँ नेपाली एकता। एकता टुक्रा नहुन् देशमा जनता। दोस्रो गेडी। जरुरत हजुरको मुटु माग सुम्पिन्छु, तिम्रै नाममा जिन्दगी सनाखत गरिदिन्छु आशैमा। जरुरत हजुरको मुटु माग सुम्पिन्छु, तिम्रै नाममा जिन्दगी सनाखत गरिदिन्छु आशैमा। आशैमा तिम्रो दिलको बस्छु पासैमा। घनश्याम राणा ऋतुद्वारा रचित दुईवटा गेडी हामीले त्यो बेला उठायौँ। हामी आजको सिर्जनाका डुबहरूको कार्यक्रमको अन्तिम अन्तिम समयमा छौँ। अब कार्यक्रम सिर्जनाका डुबहरू कस्तो लाग्दैछ, जस्तो लाग्दैछ त्यस्तै सुझाव सल्लाह र प्रतिक्रियाका लागि हामी सदैव अपेक्षा गर्छौँ। जसका लागि ठेगाना कार्यक्रम सिर्जनाका डुबहरू रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर सुर्खेत। यस ठेगानामा तपाईँले पत्राचार गर्न सक्नुहुन्छ र मलाई व्यक्तिगत रूपमा तपाईँले आफ्ना सिर्जनाहरू सुझाव सल्लाह पठाउनका लागि vnpsurkhet@gmail.com मेल गर्न सक्नुहुन्छ। सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद छ। सिर्जना प्रेषित गर्ने मेल गर्ने तपाईँ सबैप्रति कृतज्ञ छ यो मन। कृपया प्रतीक्षा गर्नुहोला, तपाईँका सिर्जना हामी कर्मैसँग वाचन गर्दै लैजानेछौँ। र तपाईँलाई हाम्रो स्टुडियोसम्म आएर आफ्नै आवाजमा आफ्ना सिर्जना रेकर्ड गर्न मन छ भने पनि पाल्न सक्नुहुन्छ। पारिपट्टि बसेर सहयोग गर्नुभयो वीरेन्द्रनगर सुर्खेतबाट सुरेश आचार्य, हरेका विनोद ओलीप्रति विशेष विशेष कृतज्ञता व्यक्त गर्दै तपाईँको यो साता सृजनात्मक बितोस्। विधा निर्दोष पहाड उजेल पर्छ जदौ।
घरै बसी बसी बत्तीको बिल तिर्ने हो, ई सेवा डाउनलोड गर्ने हो, बत्तीको बिल तिर्ने हो, लाइनमै बस्नु परेन परेन, झन्झटै गर्नु परेन परेन, घरमै बसी बसी बत्तीको बिल तिर्ने हो।
आफ्नो मोबाइलमा ई सेवा डाउनलोड गर्नुहोस्, फन्ड लोड गरेर घरैबाट बत्तीको महसुल तिर्नुहोस्।
जमाना कहाँबाट कहाँ पुगिसक्यो।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक महसुल संकलक ई सेवा।